रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने माघी मेला सुरु, गुम्मीमा पनि कृषि मेला लाग्यो।
स्थानीय सरकारले छिटो छरितो र गुणस्तरीयतामा सेवा प्रदान गर्नुपर्ने संविधानविद दाहालको भनाई, बसोबासको उचित व्यवस्था गर्न बाँके राप्ती नदीका बाढी पीडितको माग।
निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा व्यस्त, सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने।
र आर्मी खप्तर गोल्ड कप फुटबलको अन्तिम चारमा 16 राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफको पोल्टामा।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मगर समुदायका कला संस्कृति र परम्पराको प्रचार प्रसार गर्ने र संरक्षण गर्ने भन्दै हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने माघी मेला सुरु भएको छ। स्थानीय मंगलगढी चोकबाट झाँकी र र्याली सहित कार्यक्रम स्थल रङ्गशालामा नेपाल मगर संघका पूर्व केन्द्रीय महासचिव एवं सांसद बसन्त घरती मगरले मेलाको उद्घाटन गर्नुभएको छ। कार्यक्रममा सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर 1 सदस्य ध्रुव कुमार शाहीले संघीयताले सबै नेपालीलाई झनै नजिक बनाइदिएको बताउनुभयो। यस्तै प्रदेश सभा सदस्य थम्मर विष्टले नेपालमा जात जाति बीचको द्वन्द अन्त्य भएको भन्दै अब सबै नागरिक समान भएको गर्न पाएको बताउनुभयो। मेलामा धनुष बाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित स्थानीय स्तरको सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका लगायतका प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै मेलामा मगर समुदायका विभिन्न परिकारदेखि र थारू परिकारका स्टल समेत राखिएको छ। मेलामा चर्चित कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकको भनाइ छ।
सुर्खेतको गुर्बाकोट नगरपालिका 14 गुमीमा हिजोदेखि माघ 1 गतेसम्मको लागि कृषि माघी मेला सुरु भएको छ। स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीहरूको प्रचार प्रसार र प्रवर्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो। मेलामा कृषि सम्बन्धी विभिन्न घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शनीको लागि मेलामा राखिएको छ। यस्तै स्थानीय कृषकहरूले उत्पादन गरेका वस्तुलाई समूहमा वर्गीकरण गरेर विभिन्न प्रकारका उत्पादित वस्तुहरू पनि प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा खाद्यान्न, दलहन, नगदे बाली उत्पादित वस्तु राखिएको जनाइएको छ। कृषकहरूले प्रदर्शनीमा राखेका कृषि उपजहरू मूल्याङ्कन गरी पुरस्कृत गर्ने नवज्योति नवकिरण गुमी ज्योति क्लबका अध्यक्ष कलवीर घरतीले बताउनु भएको छ। मेलाको उद्घाटन गर्दै निवर्तमान सांसद लालबहादुर घलेले नेपालको मेरुदण्ड नै कृषि क्षेत्र भएकाले यसको विकासका लागि कृषि क्षेत्रलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले किसानहरूले उत्पादन गरेको र बजारलाई चिन्न किसानहरूले उत्पादन गरेको वस्तु र बजारलाई चिन्न नसकेको भन्दै व्यावसायिक कृषितर्फ कृषकहरू लाग्नुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा वडा नम्बर 14 अध्यक्ष ससबहादुर घलेले व्यावसायिक किसानहरूले लागि परे घरमै बसेर मनग्गी आमदानी गर्न सकिने बताउनु भएको छ। यस्तै मेलामा विभिन्न खेलकुद प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। मेलामा पुरुष भलिबल, ब्याडमिन्टन, कराते लगायतका प्रतियोगिता पनि सञ्चालन हुने भएका छन्। 12 टिमको सहभागिता रहेको भलिबलको विजेताले 25,000 रुपियाँ पुरस्कार हात पार्ने आयोजकले जनाए।
लोकतन्त्रको लाभ जनतामाझ पुर्याउन स्थानीय सरकारले छिटो छरितो र गुणस्तरीयतामा सेवा प्रदान गर्नुपर्ने सरकारले औँलाएका छन्। वीरेन्द्रनगरमा भएको स्थानीय सरकार कार्य सञ्चालन सम्बन्धी अभिमुखीकरणमा संघीय प्रशासनिक पुनः संरचना कार्यान्वयन सहजीकरण समितिका संयोजक काशीराज दाहालले स्थानीय सरकार जनताप्रति जवाबदेही भए मात्रै लोकतन्त्र दिगो हुने बताउनु भएको छ। संविधानविद दाहालले दिगो शान्ति, विकासमा अग्रसरता, सुशासन र समृद्धिका लागि स्थानीय सरकारको भूमिका महत्व पूर्ण हुनुपर्ने बताउनुभयो। समावेशी लोकतन्त्रलाई दिगो बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानविद दाहालले अधिक अभिमुखीकरण कार्यक्रमले स्थानीय तह सञ्चालनमा केही सहज गराउन सहयोग पुग्ने बताउनुभयो। जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले संघीय संरचनामा देश गइसकेपछि अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने बेला आएको बताउनु भएको छ। यस्तै लेगबेसी नगरपालिकाका प्रमुख गगन सिंह सुनारले काम गर्ने समयमा उत्पन्न भएका समस्या समाधान गर्न यो कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गर्नुभएको छ। सुर्खेतको वीरेन्द्रनगरमा लेगबेसी नगरपालिका र बराहताल गाउँपालिकाको संयुक्त आयोजनामा भएको अभिमुखीकरण दुई दिनसम्म चल्ने जनाइएको छ। कार्यक्रममा संयोजक दाहालले स्थानीय सरकार सञ्चालनका निम्ति आवश्यक कानून, बजेट व्यवस्थापन तथा कर्मचारी व्यवस्थापन र सञ्चारकर्मी तथा लैङ्गिक प्रशिक्षक प्रशिक्षण र आरती चटौतले महिला सहभागिता तथा समावेशिकताका विषयमा प्रशिक्षण दिनुहुनेछ।
आमरण अनसन र डाक्टर गोविन्द केसी समर्थकको आक्रोश एमाले अध्यक्ष केपी शर्मा ओलीतिर सोझिएको छ। ओलीले डाक्टर केसी र उहाँको आन्दोलनलाई खिसिट्युरी मात्र गरेको भन्दै अभियन्ताहरूले आक्रोश पोखेका छन्। डाक्टर केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै ओलीको समेत आलोचना गरेका छन्। अधिवक्ता ओम प्रकाश अर्यालले अबको नैतिक लडाई केपी ओली विरुद्ध हुने बताउनु भएको छ। डाक्टर केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरूलाई आफूहरूले नजिकैबाट हेरिरहेको भन्दै उहाँले केसीको सत्याग्रहले ल्याएका उपलब्धिलाई खिसिट्युरी गर्ने र जोक बनाएर उडाउने विरुद्ध अब नैतिक लडाई हुने बताउनु भएको छ। 2028 सालको झापाकाण्डमा ओलीको संलग्नता रहेको भन्दै उहाँले ओली पार्टी अध्यक्ष मात्र नभई प्रधानमन्त्री हुन समेत अयोग्य रहेको जिकिर गर्नुभएको छ।
यस्तै सर्वोच्च तारिखमा रिहा गरे पनि आमरण अनसन जारी राख्नुभएका डाक्टर गोविन्द केसीले सर्वोच्चको पछिल्लो आदेशले प्रधान न्यायाधीशको राजीनामाको मागलाई पुष्टि गरेको बताउनु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्याय छानबिनको दायरामा ल्याएकोमा सर्वोच्चको प्रशंसा गर्नुभएको छ। उहाँले छानबिनपछि सत्य र तथ्यगत रूपमा निर्णय हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आधारभूत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरेको अवस्थामा पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको तर्क पनि गर्नुभएको छ। केसीले प्रधान न्यायाधीश पराजुली पदमा बहाल रहेसम्म यी मुद्दा निष्पक्ष रूपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने आशंका समेत गर्नुभएको छ। डाक्टर केसीले अदालतले तारिखमा छाडे पनि आफ्ना अन्य माग पूरा नभएकाले आमरण अनसन जारी राख्ने बताउँदै आउनु भएको छ।
सरकारले 10 वर्षपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ। पृथ्वीनारायण शाहको 296 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिगमा माल्यार्पण लगायतका कार्यक्रमको आयोजना गरेको हो। सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको शालिगमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका उच्च पदस्थ अधिकारीले माल्यार्पण गर्नुभएको छ। 2062-63 सालको जनआन्दोलनपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम समेत गर्न छोडेको थियो। विक्रम सम्बत 1779 पुस 27 गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रूपमा समेत नेपालीले सम्मान गर्ने गर्दछन्। उहाँले 2224 लगायतका धेरै राज्यमा विभाजित रहेको भूगोललाई एकीकरण गर्नुभएको थियो। यही योगदानको कदर गर्दै 27 पुसलाई पृथ्वी जयन्तीका रूपमा समेत मनाउने गरिएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई पृथ्वीनारायण शाहको योगदानलाई कसरी सम्झिनुहुन्छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
मैले उहाँलाई कसरी सम्झिन्छु भने उहाँले चाहिँ राज्य सबै एकीकृत गरेको हुँदाखेरिमा त्यसरी नै उहाँलाई चाहिँ मैले चाहिँ मुख्य चाहिँ मान्छु होइन। तर अरूलाई किन भनिएन त, उनीहरूले नै एकीकृत बनाएको हुँदा उहाँलाई मानिएको हो। उहाँको योगदानलाई मैले चाहिँ धेरै राम्रो धेरै चाहिँ ठुलो चाहिँ दान गरेको लाग्छ मलाई होइन। अरूको इतिहास आएन, उहाँको इतिहास किन आयो भने उहाँले त्यस बेलामा 2224 राजाको चाहिँ पाला थियो होइन, त्यो सबैलाई एउटा बनाएर नेपालमा एउटा चाहिँ राज्य बनाए हुनाले उहाँलाई मैले ठुलो एउटा चाहिने ठुलो गम्भीरताको चाहिँ अनि मान्छु मैले।
पृथ्वीनारायण शाहले पहिला टुक्रिएर रहेका जिल्लाहरूलाई सबले एकै ठाउँमा समेट्नु भयो होइन। उहाँको योगदानहरू अहिलेसम्म अविस्मरणीय नै छ। त्यस्तो साहसवीर योगदानलाई हामीले अहिलेसम्म पनि उहाँलाई हामीले सम्झिरहेका छौँ।
नेपालमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय नै छ होइन। अब नेपालको आधुनिक नेपालको निर्माता तथा होइन आधुनिक कूटनीतिको निर्माता पनि उनी नै हुन्। पूर्वमा के छ टिस्टादेखि काँगडासम्ममा उनले हाम्रो सीमा बनाइदिएका थिए होइन। अनि नेपालमा राजनीति, लोकतन्त्रको स्थापना, सीमा सुरक्षा, कूटनीति र विभिन्न उपदेश मार्फत हामीलाई नेपाली जनतालाई विभिन्न योगदान दिएको थिए।
अहिले चाहिँ उहाँलाई कसरी सम्झिरहन्छ भने उहाँले हामीलाई यति ठुलो योगदान गर्नुभयो है। 2224 राज्यहरूमा विखण्डित भएको हाम्रो एउटा नेपाल, नेपाल भन्ने त्यति बेला नाम नै थिएन होइन। राज्यहरूमा विभिन्न किसिमका राजाहरू थिए, त्यति बेला राणा शासन थियो होइन। अहिले त्यो राणा शासनलाई सबैलाई एकमुष्ट गरेर एउटा सिङ्गो नेपाल बनाउन सफल हुनुभयो होइन। उहाँलाई अहिले हामी सम्झिँदाखेरि भन्दा उहाँलाई हामी जिउँदो हामीले देखिरहेको भगवान्को रूपमा अथवा पूजा गर्नुपर्ने हो होइन। उहाँ एउटा मानव भएर पनि यति ठुलो योगदान गर्नुभयो कि जितेर अनि हाम्रो नेपाललाई जोगाउन सफल हुनुभएको थियो होइन, जन्म जयन्तीमा हामीले होइन उहाँलाई पुज्नु पर्ने हो, मेरो यही भनाइ छ।
सबै अब फाटेर टुक्रा टुक्रा भएको देशलाई चाहिँ लडेर एकीकृत गरेर चाहिँ पृथ्वीनारायण शाहले आफ्नो नेपालमा चाहिँ नाम राख्नुभयो, उहाँले गरेको योगदानले गर्दा हामी विश्व नेपालमा विश्व नेपाली नै चिन्ने छौँ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती सम्झिँदाखेरि हामीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता पृथ्वीनारायण शाह भन्ने कुरो हामी सबैले जग्दाखेरि छ के अरे, पृथ्वीनारायण शाह एउटा राष्ट्र निर्माता, सबैले सम्पूर्ण राष्ट्रलाई एकीकरण गरेर आफ्नो भूमिका देखाएका एक क्षमतावान राष्ट्र निर्माता पनि हुन्। पृथ्वीनारायण शाहको राष्ट्र जन्म जयन्तीमा तिनीहरूलाई सम्झिनु हुने योग्य व्यक्ति अथवा कदर गर्ने व्यक्ति भएको हुनाले राष्ट्रले पनि अथवा सम्पूर्ण जनताले पनि सम्झिएर राष्ट्र जन्म जयन्तीलाई आएका हुनाले खुसी नै छु।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने माघी मेला सुरु, गुम्मीमा पनि कृषि मेला सुरु भयो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। गत साउन 29 गते बाँकेमा राप्ती नदीमा आएको बाढीबाट विस्थापित भएकाहरूले राहतभन्दा पनि बसोबासको उचित व्यवस्था गर्न माग गरेका छन्। वन क्षेत्रमा टहरामा बस्दै आएका उनीहरूले जिल्ला वन कार्यालयले वन क्षेत्र खाली गर्न भनेको भन्दै तत्काल उचित व्यवस्था गर्न माग गरेका हुन्। राप्ती नदीको कटान पटान र डुबानबाट प्रभावित हुँदै आएका बाँकेका 9,000 बढी बासिन्दाले वन क्षेत्रलाई आश्रयस्थलको रूपमा प्रयोग गर्दै आएका छन्। उनीहरूले राहत त्रिपाल चिउरा र चामलले समस्या समाधान नहुने भन्दै पटक पटक राहत दिनुभन्दा सुरक्षित ठाउँमा जग्गा दिएर दीर्घकालीन रूपमा समाधान खोज्ने माग गरेका छन्। साउन 29 आएको बाढीबाट तटीय क्षेत्रका अधिकांश घर परिवार प्रभावित भएका छन्। वन कार्यालयले दिँदै आएको चेतावनीका बीच वडा कार्यालय र गाउँपालिकाले स्थानीय स्तरमा वास्तविक बाढी पीडितको तथ्याङ्क संकलनको काम अघि बढाएको बताएका छन्। राप्ती सुनारी वडा नम्बर 6 वडा अध्यक्ष जनक बहादुर थारूले बाढी पीडित पुरै क्षेत्र नै रहेकाले विवरण संकलनमै समस्या रहेको बताउनुभयो। गत साता जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा स्थानीय प्रशासनले गाउँपालिका र वडाहरूलाई वास्तविक पीडितहरूको विवरण र उनीहरूलाई व्यवस्थित गर्न सक्ने विकल्पसहित एक महिनाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। बाँकेमा राप्ती सुनारी नरैनापुर र डुडुवा गाउँपालिकाको तटीय क्षेत्र हरेक वर्ष बाढीको प्रभाव बढ्दै गए पनि सरकारी योजना ठोस रूपमा लागू हुन नसकेको स्थानीयले आरोप लगाएका छन्।
यसैबीच बाँकेको राप्ती सुनारी गाउँपालिका 6 फतेपुरका बाढी पीडितलाई भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले राहत वितरण गरेको छ। फतेपुरमा बाढीबाट पूर्ण रूपमा घरवास क्षति भएका 190 परिवारलाई नगद तथा सामग्री राहत स्वरूप वितरण गरिएको छ। प्रति परिवार नगद 5,000 रुपियाँ, 4 थान कम्बल, 4 थान मेट्रिस, 2 थान सानो म्याट र 2 थान त्रिपाल सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक गोपालनाथ योगीले बताउनुभयो।
जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा पनि उच्च सतर्कता अपनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटसँग जोडिएको साबिकको 3 गाविसमा उच्च सतर्कता अपनाएको बताएको छ। कार्यालयका प्रमुख अङ्गद बहादुर शाहीले ताम्ती लगायतका जिल्लाभरिकै स्वास्थ्य संस्थाहरूमा औषधि स्वास्थ्य कर्मीको तयारी अवस्थामा आवश्यकता अनुसार व्यवस्था गरिएको बताउनुभयो। यता प्रमुख जिल्ला अधिकारीको संयोजकतामा रहेको जिल्ला दैवी प्रकोप समिति को बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलको अध्यक्षतामा समेत बैठक बसेर आवश्यक पूर्व तयारी थालिएको उहाँले बताउनु भएको छ। जाजरकोटको जुनीसाँधे गाउँपालिकाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो र रुगाखोकीका कारण धमाधम नागरिकको ज्यान जान थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेष टिम र त्यस गाउँपालिकामा खटिएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईले बताउनु भएको छ। प्रभावित क्षेत्रमा बालबालिकाको मृत्यु बढी भएपछि प्रतिष्ठानका बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान र मेडिकल अधिकृत डाक्टर सूर्य चौधरी सहितको टोली जाजरकोटको सदरमुकाम पुगेर प्रभावित क्षेत्रमा खटिएको छ।
बर्दियामा आर्थिक विकासको ढोका खोल्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने गुलरिया मूर्तिहा नाका छिट्टै सञ्चालनमा ल्याउन गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चौधरीले बताउनु भएको छ। थारूहरूको महान पर्व माघीको उपलक्ष्यमा गुलरिया 8 कोटिया गाउँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बर्दियाको आर्थिक समृद्धि विकास र रोजगारीका स्वदेशी तथा विदेशी लगानीकर्ताहरू मार्फत कृषि तथा जडीबुटीमा आधारित ठूला ठूला उद्योग सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ। गुलरिया उद्योग वाणिज्य संघले बर्दियाका बेरोजगार युवाहरूलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम ल्याउन लागेको पनि चौधरीले बताउनुभयो।
डोटीको विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई ज्याकेट वितरण गरिएको छ। महिला तथा बालबालिका कार्यालय डोटी र अपाङ्ग सेवा संघ डोटीले अपाङ्गता भएका 17 बालबालिकालाई ज्याकेट वितरण गरेको हो। विशेष कक्षामा अध्ययनरत 3 जना छात्र र 5 छात्र गरी 8 जना दृष्टिविहीन विद्यार्थीलाई ज्याकेट वितरण गरिएको हो। यस्तै 2 छात्र र 5 छात्र गरी 7 जना सुस्त मनस्थिति भएका विद्यार्थीहरूलाई ज्याकेट दिएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख सबिना श्रेष्ठले बताउनुभयो।
निर्वाचन आयोगले माघ 24 गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार काम थालेको छ। निर्वाचन आयोगले सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने गरी कार्यतालिका सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नवराज ढकालले मतदानको समयमा बिहान 10 देखि 3 बजेसम्म तोकिएको बताउनु भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष गरी 2056 जनाले मतदान गर्न पाउनेछन्। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा 3 महिला, 1 दलित र 1 अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य 3 जना सहित 8 जना चुनिने संवैधानिक प्रावधान रहेको छ। यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट 1 महिला सहित 3 जना राष्ट्रिय सभामा मनोनित हुनेछन्।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिने भएका छन्। अहिले बिना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका 9 मन्त्री र 7 जना राज्य मन्त्रीले आज राजीनामा दिने भएका हुन्। विभागीय मन्त्री गिरिराजमणि पोखरेलले आज प्रधानमन्त्री समक्ष राजीनामा दिने बताउनुभयो। उहाँले सरकारले चुनाव नगर्ला कि भन्ने आशंकाका कारण बिना विभागीय हुँदाहुँदै पनि सरकारमा बसेको जिकिर गर्नुभयो। नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देवालले असोज 31 गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर बिना विभागीय बनाउनु भएको थियो।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न थप 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर राजबहादुर शाह, काठमाडौँका सूर्य बाजी र सिराहाका श्याम गुप्ता रहेको महानगरी प्रहरी परिसरले जनाएको छ। परिसरका एसपी रामदत्त जोशीले उनीहरूले घटनामा संलग्न अभियुक्तलाई सहयोग गरेको बताउनुभयो। यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समीर मान सिंह बस्नेत सहित 7 जनालाई पक्राउ गरिसकेको छ। गौचनको गत 23 असोजमा काठमाडौँमा दिनदहाडै गोलीहानी हत्या भएको थियो।
भेरी खबरमा खबरको क्रममा झै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कङ्क्री बिहार मौरी पालन सहकारी संस्था सुर्खेतले उपत्यकाभित्रमा रहेका मौरी तथा घार निरीक्षण अनुगमन गरेको छ। संस्थाका उपाध्यक्ष पार्वती भण्डारीको नेतृत्वमा रहेको टोलीले उपत्यकाभित्र रहेका मौरी तथा घार निरीक्षण अनुगमन गरेको हो। प्रेम कुमार आचार्य, लीलाराम ढकाल, शेरबहादुर सिंह, वन्दना केसी, ओमप्रकाश शर्मा र अमरबहादुर तारामीको टोलीले मौरी तथा मौरी घारको निरीक्षण अनुगमन गरेको हो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। नेपाल आर्मी क्लब धनगढीमा चलिरहेको खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। कैलालीको धनगढीमा भएको खेलमा 3-स्टार क्लबलाई 2-1 हराउँदै आर्मी अन्तिम 4 पुगेको छ। आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अर्यालले 1-1 गोल गर्नुभयो। एन्फाको लापरवाहीले एएफसी कपको प्लेअफ खेल्न नपाएपछि दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै 3-स्टारले अघिल्लो वर्षको कार्तिकदेखि कुनै पनि प्रतियोगितामा भाग लिएको थिएन। गत असोजमा 1.5 करोड क्षतिपूर्ति पाउने सहमति भएर 14 महिनापछि फुटबलमा फर्किएको 3-स्टार झापा 11 हराएर क्वार्टर फाइनलमा पुगेको थियो। प्रतियोगितामा आज मनाङ मर्स्याङदी र रूपन्देही 11 बीच खेल हुनेछ।
16 राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। सुपर लिग अन्तर्गत भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई 3-1 गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि आफ्नो पोल्टामा पारेको हो। उपाधिसँगै एपिएफले 2,00,000 रुपियाँ पुरस्कार हात पारेको छ। एपिएफका लागि साबित्रा भण्डारीले 2 तथा सरु लिम्बुले 1 गोल गर्नुभयो। सुपर लिगमा भएका 3 खेलमध्ये सबै खेल जितेको एपिएफले 9 अङ्क जोड्दै उपाधि जितेको हो। यस्तै सुपर लिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई 7-0 फराकिलो गोलले हराउँदै आर्मी उपविजेता बनेको छ। आर्मीका लागि कृष्ण खत्रीले 5 तथा शर्मिला थापा र विमला चौधरीले 1-1 गोल गर्नुभयो। उपविजेता आर्मीले 1,00,000 रुपियाँ पुरस्कार पाएको छ भने तेस्रो बनेको नेपाल पुलिस क्लबले 50,000 रुपियाँमा चित्त बुझाएको छ।
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मी क्लबले जितेको छ। बर्दियामा सम्पन्न प्रतियोगिताको पुरुष र महिला दुवै तर्फको उपाधि आर्मीले चुमेको हो। पुरुष तर्फको फाइनल खेलमा आर्मीले पश्चिमाञ्चललाई 25-39 अङ्क ल्याएर कबड्डी च्याम्पियनसिपको उपाधि चुमेको हो। उपाधि विजेता र उपविजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको छ। खेलमा उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ नेपाली सेनाकी मेनुका राजवंशी र पुरुषतर्फ पनि नेपाली सेनाकै नागेश्वर थारूले हात पार्नु भएको छ। उहाँहरू दुवै नगद 15,000 पाएर सम्मानित हुनुभएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगरमा 3 दिने माघी मेला सुरु, गुमीमा पनि कृषि मेला लाग्यो।
स्थानीय सरकारले छिटो छरितो र गुणस्तरीयता सेवा प्रदान गर्नुपर्ने संविधानविद दाहालको भनाई। बसोबासको उचित व्यवस्था गर्न बाँकेको राप्ती नदी किनारका बाढी पीडितको माग।
निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा व्यस्त, सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने।
र आर्मी खप्तड गोल्ड कप फुटबलको अन्तिम चारमा 16 राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एफिएफको पोल्टामा। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।